रेडियो साई के सभी श्रोताओं को हमारा प्रेम भरा साई राम। हिंदी कार्यक्रम में आप सबका हार्दिक स्वागत है। हमारे आज के कार्यक्रम में आप स्वामी के विश्वविद्यालय के अनंतपुर कैंपस की पूर्व छात्रा एवं वर्तमान में अध्यापिका डॉक्टर सुश्री किरण बालाजी के साथ हुई भेंट वार्ता का दूसरा भाग सुनेंगे। इस भेंट वार्ता का पहला भाग आप हमारे मंगलवार के कार्यक्रम में सुन चुके हैं। इसके बाद आप प्रोफेसर एन कस्तूरी जी की पुस्तक लव इन एक्शन के एक अध्याय का हिंदी रूपांतर सुनेंगे। कार्यक्रम के मध्य आप एक गीत भी सुनेंगे। तो आइए कार्यक्रम का शुभारंभ करते हैं भेंट वार्ता से। डॉक्टर सुश्री किरण बाला से बातचीत कर रही हैं श्रीमती करुणा मुंशी।
ऐसा होता था कि स्वामी हर महीने, जैसे मैंने कहा, आया करते थे। एक बार स्वामी के आने का व्यवधान बहुत बढ़ गया, अर्थात 2 महीने हो गए और स्वामी नहीं आए थे। तो स्वामी के बिना तो आज के विद्यार्थी शायद न भी विश्वास कर पाए। हमें खाना पीना सोना सब व्यर्थ लगता था कि हाय स्वामी क्यों नहीं आए, क्यों नहीं आए, हमने नाराज कर दिया क्या, स्वामी को कैसे मनाएं, स्वामी को कैसे बुलाएं, ये बड़ा ही मन में दुख रहता था, व्यथा रहती थी कि कैसे भगवान को बुला लें। हमने बड़े भजन किए, बड़े पत्र लिखे, अपनी तरफ से जो कुछ हमें सूझता था हम करते रहते थे, पर स्वामी नहीं आए थे। तो मुझे लगा सब कुछ व्यर्थ है, यहां पढ़ाई करना आए, हम आए ही इतनी दूर क्यों हैं, इसीलिए कि केवल भगवान के दर्शन हो सके। अगर भगवान नहीं आ रहे हैं तो यहां पढ़ना भी व्यर्थ है। पता नहीं क्यों मेरे मन में ऐसा आया कि मुझे नहीं पढ़ना, आज नहीं पढ़ने जाना, मैंने कॉलेज ही नहीं जाना।
स्ट्राइक
हाँ स्ट्राइक कर दो। मैंने कहा स्वामी नहीं आते जब तक मैंने नहीं पढ़ाई करनी।
अच्छा,
ये कहें बालपन का एक इमेच्योर थॉट था कि जो भी मेरे मन में ऐसा क्यों आया मैं आज नहीं समझ सकती, पर यूं आया, पर बड़ी ही व्यथा से उभर कर आया था। और मुझे सचमुच लग नहीं रहा था कि मेरे को कुछ भी करना है, मेरे को कुछ नहीं करने की इच्छा हो रही थी। तो फिर मैंने सोचा कि अगर मैं अकेले न जाऊं तो क्या फायदा, किसी को भी नहीं पढ़ना चाहिए, जो जो यहां स्वामी के लिए आए हैं इतनी दूर से। तब तक कुछ 2-4 और बच्चे आ गए थे, चेन्नई से 1-2 बच्चे थे, हैदराबाद से 2-4 बच्चे, आंध्र से बाहर के थे। तो जितने भी स्वामी में विश्वास रखने वाले कुछ बच्चे थे उन सबको मैंने ना अपने ग्रिल के पास, हॉस्टल के ग्रिल के पास खड़े होकर कहा कि हमने पढ़ना नहीं है, भगवान आ नहीं रहे हैं और ना ही हम पढ़ते जा रहे हैं, तो पढ़ना व्यर्थ है, हम नहीं जाएंगे कॉलेज। तो मैंने सबको मोड़कर कहा कि हम जाके भजन मंदिर में जाएंगे और वहां अपना भजन करेंगे, जब तक स्वामी नहीं आते हम नहीं उठने वाले। अचरज की बात है कि कुछ बच्चे जो पहले थोड़ा सा हिचक भी रहे थे वो सब मान गए और हम एक करीब 30-40-35 लोग हो गए जो कि मंदिर में थे। हमने मंदिर का ग्रिल लगा दिया, प्रेयर हॉल का, और हमने भजन शुरू कर दिया। जी
कॉलेज जाने के बदले क्लासेस नहीं अटेंड कर रहे,
गए नहीं। और समस्या ये हुई कि हमारी पहली ही क्लास हमारी इंग्लिश मैडम की थी, जो कि असिस्टेंट वार्डन थी,
जयमा मैडम
की
जी।
और उनकी क्लास में जाने वाले 10 बच्चों में से 6 बच्चे गायब थे जो कि मंदिर में भजन कर रहे थे। तो उन्होंने बार बार बाकी 2-3 जो बाहर से आने वाले बच्चे थे, डे स्कॉलर्स, उनको भगाया, जाके लाइब्रेरी में देखो, इधर देखो, ये बच्चे गए तो गए कहां हैं, कहां चले गए, उनको हम कहीं नहीं मिले। वो वापस जाके उन्होंने बता दिया मैडम हमें तो कहीं मिले नहीं। तब एक बच्चा बाई चांस हॉस्टल को आया, उसने देखा कि हम समुन्द्र में बैठे हुए हैं और भजन चालू है खूब जोरों शोरों से, और पता नहीं कि जैसे भी हो बिना ताल के, खड़ताल आदि के, ज्यादा शोर शोर नहीं रहा होगा, वो आवाज कॉलेज तक नहीं पहुंची। तो जब उसने जाकर जयवाड़ों को ये सूचित किया कि मुझे लगता है कुछ बच्चे वहां हैं, तो वो स्वयं उठकर हॉस्टल की तरफ आने लगी। इस बीच प्रेयर हॉल में क्या हुआ, कुछ बच्चे डर से गए, उन्होंने कहा कि अगर हम पकड़े गए, क्योंकि एक बच्ची अब देख कर गई है वो बताएगी और फिर हमारे माता पिता को सूचना दी जाएगी तो अच्छा नहीं रहेगा, हमें लीव लेटर तो एटलीस्ट देनी चाहिए। तो हमने क्या कि एक नोटबुक फाड़ी, सबने तुरंत लीव लेटर्स लिखे। मैंने कहा मैं तुम वो सब डर रहे थे कि अब जाके दें क्यों, क्योंकि कॉलेज शुरू होने से पहले लीव लेटर दे देनी चाहिए, अब गई नहीं है तो अब जाकर कैसे दें, अब डांट पड़ेगी। तो मैंने कहा डरने की बात नहीं, मैं सबकी लीव लेटर लेकर जाती हूं, सीधा प्रिंसिपल को ही दे दूंगी ताकि वो अपने आप दूसरी टीचरों को भेज देंगे, और मैं ये भी कह दूंगी कि हम पढ़ाई नहीं करने वाले जब तक भगवान नहीं आते। दुख तो सबको ही था कि भगवान नहीं आए हैं, पर इस प्रकार का कदम बच्चे उठाएंगे ये उनकी کیا کہیں سوچ سے بھی باہر تھا, بالکل باہر تھا, وہ سوچ بھی نہیں سکتے تھے. تو بڑی اچرج کی بات تھی. اور میں اسی سمے یہ سارے لیو لیٹرز لے کر آفس کی اور جا رہی تھی جب جیما میڈم ہماری انگلش کی ٹیچر اتر رہی تھی اسٹیپس سے. انہیں کہا کرن کہاں جا رہی ہو, تم کہاں تھے, تم لوگ کہاں ہو, کلاس پہ کیوں نہیں آئے؟ تو میں نے سیدھے سیدھے بتا دیا, میڈم ہمیں بہت دکھ ہے کہ بھگوان نہیں آ رہے, ہم نے بھگوان کو شاید نراش کر دیا یا ناراض کر دیا ہے, ہم سب بھجن کر رہے ہیں اور جب تک نہیں آئیں گے, جب تک بھگوان نہیں آتے ہم پڑھائی نہیں کرنے والے ہیں. میں یہ سب لیو لیٹرز لے کر جا رہی ہوں, ابھی پرنسپل کو میں نے دینے ہیں. انہیں بہت کرودھ آیا. مجھے سمجھ نہیں آئی کہ کیوں اتنا کرودھ, مطلب میری یہ سمجھ سے باہر تھا کہ انہیں کرودھ آنا چاہیے. یہ ڈسپلن کے انوشاسن کے وپریت جا رہا ہے, یہ بھاؤ میرے من میں نہیں آیا تھا. میں نے سوچا, میرے تو سمپل یہ وچار تھا کہ سرل بس ہم نے پڑھائی نہیں کرنی, اب بھگوان کو بلانا ہے, کسی طرح کھینچنا ہے. تو انہیں بہت غصہ آیا, انہوں نے کہا تو جاتی ہے, میں ہی چلتی ہوں, چلتے تیرے ساتھ پرنسپل کے ساتھ, یہ بہت غلط بات ہے, تم لوگ ایسے کیسے کرتے. انہوں نے بہت ڈانٹ لگائی مجھے اور میرا ہاتھ پکڑ کر مجھے پرنسپل کے آفس میں لے گئی, انہیں ساری استھتی سمجھائی. تو دونوں نے مجھے خوب ڈانٹ لگائی اور کہا کہ تمہیں بھجن ہی کرنے ہیں تو کالج کی بات کرو. پرنسپل نے کہا پڑھائی کے سمے کیوں کرنا چاہتے ہو؟ تو میں نے سمجھانے کا پریاس کیا کہ ہم ایکچولی واسطو میں تو بھگوان کے لیے آئے ہیں, پڑھائی کے لیے تو نہیں آئے ہیں, اتنی دور ہمیں پڑھائی نہیں کرنی ہے. پر یہ کوئی سننے کو تیار بھی نہیں تھا اور ان کی استھتی میں جو بھی ہوتا اس کے لیے سویکار نہ ہوتا. انہوں نے کہا تم بھجن کرنے ہیں تو کالج کی بات کرو. میرے لیے ایک اور سمسیا تھی, ان دنوں ہمارے ہاسٹل میں 70% بچے نان ڈیووٹیز ہوتے تھے, 70 سے زیادہ. انہیں ہمارا ایکسٹرا بھجن کرنا یا بھجن کے پشچات پھر کنٹینیو کرنا, بھجن کرتے رہنا, یہ ڈسٹرب کرتا تھا, پڑھائی نہیں ہو پاتی تھی ان کو, وہ ہمیں کرنے نہیں دیتے تھے. تو میں نے یہی بات کہا کہ میڈم دوسرے بچوں کو بڑی ڈسٹربنس ہوتی ہے, وہ ہمیں بھجن کرنے نہیں دیتے, اسی لیے ہم نے کالج کے سمے کرنے کی سوچی ہے. انہوں نے کہا نہیں, میں اناؤنس کروا دوں گی, تم ہمیں کرنا ہی ہے یہ سب گڑبڑ, تو کالج کے بعد کرو, ہاسٹل میں نہیں کر سکتے ہو تو کالج ٹاؤن میں آ کر کرو, پر کالج کے بعد کرنی. ابھی چپ چاپ جاؤ, سب لوگ سب کو بلاؤ, اپنی کتابیں لے کر آؤ اور کلاس اٹینڈ کرو. ان کی جگہ کوئی بتا یہی کہتا. بڑی نراش ہو کر ہم سب گئے, پر ہمیں بلایا گیا, سب کو ڈانٹ لگی, پھر ہمیں کالج بھیج دیا گیا. پر من میں بڑی اداسی تھی, اور پر من میں نرنے کر چکے تھے ہم, کچھ دو چار بچے, 5-10 بچے تھے شاید, کہ ہم نے ترنت بیل کے بعد کالج راؤن آ کر بھجن کرنا ہے, بس سوامی کو بلانا ہے ہم نے بھجن کر کے. اس کے پیچھے اہنکار یا ایسی بات نہیں تھی, شاید یہ بچپنا ہی تھا جو ہم نے ایسے نرنے لیا. اور ہم 5-7 بچے, باقی تو ڈر کے نہیں آئے, ہم 5-7 بچے ترنت آ گئے. ہم نے ہارمونیم بھی اٹھایا, کھنجیرا ونجیرا سب لے کر آ کے, اور ہم نے بھجن شروع کر دیا. تو پرنسپل ابھی کالج میں ہی تھیں آفس سے, اور انہوں نے یہ اپیکشا نہیں کی تھی کہ یہ سچ مچ ایسے کریں گے. وہ باہر آئیں, انہوں نے ہمیں دیکھا ایک ایک کو, اور نراشا سے اور دکھ سے اور کرودھ سے ہمیں دیکھتے ہوئے انہوں نے اپنا دروازہ بند کر لیا اور اپنا کام کر رہی تھی اندر. پر یہاں پر جو 8-10 بچے ہم بیٹھے تھے, وہ بڑے روتے روتے بھجن کر رہے تھے. تیسرے بھجن کی باری میری اور دیدی کی تھی, ساتھ ہم گایا کرتے تھے. تو ہم نے یہ والا بھجن شروع کیا, کب لوگے خبر مورے رام, مجھے اپنا بنا لو گھنشیام. اور اتنا کہنا تھا کہ سب کے آنسو ٹپک رہے تھے. بڑی مشکل سے ہم نے تیسری بار پھر پنکتی گائی کہ کب لوگے خبر مورے رام. اتنا گا ہی پائے تھے کہ رونے میں ہماری آواز اوردھ ہوگی, کوئی گا نہیں پایا. کنتو تبھی رام سے پرنسپل کے آفس کا دروازہ کھلا اور وہ بھاگتی ہوئی سی ہمارے پاس آئی. روکو روکو انہوں نے کہا, تو ہم سب چپ ہو گئے. انہوں نے کہا مجھے معاف کرنا, میں نے تمہارے بھاووں کو سمجھا نہیں اور تمہیں یوں ہی صبح سے ڈانٹ لگائی ہے. ابھی ابھی مجھے بھگوان کا فون آیا کہ وہ کل صبح آ رہے ہیں.
کیسا لگا ہوگا نا کہ سچ میں آپ کی پرارتھنا بھگوان سن رہے تھے.
سچ میں ہمارا جیسا مطلب بچپنا تھا, بالپن تھا, جیسے ہم نے سوچ کی تھی ویسے ہی بھگوان نے ہمیں اتر دی.
وہی سمے ہے ریفلیکشن, ریساؤنڈ اینڈ ریئیکشن.
اور انہوں نے کہا ابھی اٹھو یہاں سے, بھجن چھوڑو, تیاریاں کرو, سوامی صبح آ رہے ہیں. کیونکہ صفائی وغیرہ کرنے والے بھی ہم کچھ بچے ہی ہوتے تھے جو سوامی کی اچھا سے, اتنا کہ ان دنوں جب لان میں سوامی ہمارے ساتھ بیٹھ کر بھجن گایا کرتے تھے تو باقی بچے جو نان ڈیووٹس ہاسٹل میں بیٹھے رہتے تھے آتے بھی نہیں تھے, انٹرسٹ نہیں تھا ان کو. تو ہم زیادہ سے زیادہ 20-25-22 بچے ہوتے تھے جو سوامی کو گھیر کر بیٹھے رہتے تھے, اس لیے بہت آنند بھی آتا تھا. ایسا انبھو بہت کم ودیارتھیوں کو مل پایا ہے.
خود فون کر کے بولا پرنسپل میڈم سے,
خود بولا. تو جیسے خبر مرے رام اتر ادھر سے آئے کل صبح،
ہاں خبر لینے آ رہا ہوں، خود ہی خبر لینے آ رہا ہوں.
اور اس سمے ہمیں اتنے انوبھو ہوئے، اتنا ادھک، ایک دن میں ہمیں 20-20 نمسکار دے دیا کرتے تھے سوامی. بات چیت کرنی، ہمیں چڑھانا، ہمیں کھلانا، پھر ہماری فرمائشوں کے بھجن گانا، وہ سب سوامی کیا کرتے تھے ان دنوں.
اور آپ لوگوں نے بھی بہت اچھی طرح سے اڈیپٹ کیا، آپ اور آپ کی سسٹر بہت اچھی تیلگو بھی بول لیتے ہیں. ان دنوں تو کسی نے سنا نہیں تھا کہ نارتھ سے اتنا دور سے کوئی بچہ یہاں پڑھنے آیا، اور اس کے بعد آپ لوگ بالکل یہاں کی بھاشا بھی بولنے لگے.
مجھے یہ سوامی نے ہی ہمیں زبردستی کر کے تیلگو سکھانے کا پریاس کیا. وہ بار بار کہتے تیلگو سیکھو، تیلگو سیکھو، کیونکہ ان دنوں جب بھی ہم یہاں تیوہاروں کے لیے پٹ پرتی آتے تھے تو جانے سے پہلے اوشیہ سوامی انٹرویو دیا کرتے تھے اوشیہ ہی، اور ادھکتر تیلگو میں ہی بولا کرتے تھے. تو ہماری سمجھ سے سب پرے ہوتا تھا، ہم کیول سوامی کا چہرہ اور درشن کا آنند لیتے رہتے تھے، بھاشا کچھ سمجھ نہیں آتی تھی. تو بیچ بیچ میں سوامی ہندی میں اپنا نا کچھ کچھ ہمیں بتایا کرتے تھے، کیول کیونکہ ہم سمجھ نہیں پا رہے ہیں، کیول ہمارا من رکھنے کے لیے. پر سوامی کی بڑی اچھا تھی کہ ہم بولیں، سیکھیں. ہم نے بھی بہت پریاس کرنا شروع کیا کہ ہم سیکھیں. ایک اور بڑی منورنجن گھٹنا یاد آتی ہے اس وشے کو لے کر ہی کہ تیلگو کیسے ہم نے سیکھی. بیچ میں سوامی ہمارا ٹیسٹ بھی لیا کرتے تھے اور اسی سے سمبندھت یہ گھٹنا ہے. ان دنوں ڈاکٹر بھگونتم ایک ورلڈ رناؤنڈ فزسٹ تھے، جو بھگوان کا جو سمبھاشن انواد انگریزی میں کیا کرتے تھے. ان کی پوتی انٹرمیڈیٹ میں پڑھ رہی تھی انند پور کالج میں ہی، اور اس کا بڑی جلدی ہی وواہ ہو گیا تھا. امریکہ سے وہ ویکتی آیا تھا، ان کا پتی، اور وواہ جلدی جلدی کرا دیا گیا تھا. وہ سیکنڈ ایئر انٹرمیڈیٹ میں ہی تھی، چھوٹی تھی بہت. تو جب اس کا پتی امریکہ سے سال بعد آیا، وہ بھی ڈگری میں آ گئی تھی تب تک، اور سوامی کے بہت قریب تھے، سوامی ان کے گھر بھی حیدرآباد جایا کرتے تھے. تو جب ان کے پتی امریکہ سے واپس آئے تو اس کے بارے میں سوامی نے ان سے تیلگو میں پوچھا، اور سوامی نے پوچھا کہ تمہارا پتی نبرتا چڑا، یا ہسبینڈ ہیز کم بیک، یا تمہارے پتی واپس آئے؟ تو اس نے کہا ہاں سوامی آئے، اور ہماری سمجھ میں آ رہا تھا. پھر سوامی نے کہا کہ یہ میم تچاڑونی کو سم تمہارے لیے کیا کیا لائے ہیں؟ تو وہ کیول شرماتے ہوئے مسکراتی رہی، کیا اتر دیتی، کچھ سوجھا نہیں. تو سوامی نے کہا کپڑے لایا ہے، گہنے لایا ہے، یہ لایا ہے، وہ لائے. کچھ چڑھاتے رہے کچھ عرصے اسے، پھر بولتے ہیں یہی شکر کر کہ دوسری پتنی نہیں لایا. تو ہم زور زور سے ہنس گئے اور میں بھی خوب زور سے ہنسی. سوامی نے ترنت نوٹ کر کے بولا، اے تیرے کو سمجھ میں آیا ایسی ہنس رہی؟ میں نے کہا مجھے سمجھ میں آ گئی سوامی. اچھا تو بتاؤ. اب سوامی بار بار کہیں کہ بتاؤ کہ تمہیں کیا سمجھ میں آئی، اور مجھے ہچک ہو رہی تھی کہ میں کیسے بتاؤں کہ دوسری پتنی لے کر نہیں آئے، یہی خوشی کی بات ہے. اس کو بولنے میں مجھے بڑی ہچک ہو رہی تھی، اور سوامی انسسٹ کرے جا رہے تھے بار بار
انواد کر کے
بتاؤ. تو تیسری چوتھی بار میں سوامی نے کہا کہ نہیں بتایا ہوگی نہیں تو میں نہیں مانوں گا کہ تمہیں سمجھ میں آئی ہے، تمہیں تیلگو سمجھ نہیں آئی ہے. میں نے کہا نہیں آئی ہے. اس پرکار کا جھگڑا تھوڑی دیر چلا، پھر میں نے بول ہی دیا سوامی آپ نے یہ کہا. تو سوامی کو بہت پرسنتا ہوئی، سوامی نے تالیاں بجا کر کہا بہت اچھا بہت اچھا، ایسے ہی سیکھو 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 کر کے سوامی بہت پروتساہن دیا. تو اس پرکار سے دھیرے دھیرے اب تیلگو اتنا اچھا بول لیتی ہوں کہ مجھے لگتا ہے اپنی ماتر بھاشا پنجابی سے بھی زیادہ اچھا بول لیتی ہوں. ایسی گھٹنا ہے کچھ
بعد میں. لیٹر ایئرز میں تو آپ سوامی سے تیلگو میں ہی فلوئنٹلی بات کرتے تھے.
ہاں بعد میں تو سوامی نے تیلگو میں ہی بات کرنا ہمارے ساتھ شروع کر دیا تھا، اور ہم سمجھ بھی لیتے تھے، سوامی سے وارتالاپ بھی کر لیتے تھے، اور بڑا سوبھاوک ہو گیا تھا. ہندی میں بولنے کا بالکل ہی سوامی نے پریاس بعد میں نہیں کیا. ایک اور بہت ہی سندر انوبھو ہے
جی،
جو اس سے ملتا جلتا ہی ہے. آنند پور کے سمے میں تب میں شاید دوسرے ورش میں تھی،
سیکنڈ
ایئر بی اے میں، اور ایسے ہی سوامی کچھ دن مہینوں تک آنند پور نہیں آئے. پچھلی بار جب اس پرکار سے سوامی اچانک آ گئے تھے ہمارے بھجن کے اسٹرائک کے کارن، تو میں نے سوچا اس بار بھی کچھ کرنا چاہیے، اور من میں لگ رہا تھا کہ اس بار شور گل نہیں کریں گے، شانتی سے ہمارا من نہیں کر رہا ہے کھانے کو، تو ہم کھانا بند کر دیں گے تاکہ کسی کو پتا بھی نہ چلے. بھجن تو مطلب اعلان کرنے جیسا ہو گیا تھا، اور بابا نے ہماری پرارتھنا سنی بھی تھی، آئے بھی تھے، पर इस बार हमने सोचा कि पता ही ना चले, हम शांति से केवल अंदर से भगवान को बुलाएं। तो हम मेरे ख्याल से 8 या 9 बच्चे थे, विद्यार्थी थे, लड़कियां, जिन्होंने सोचा कि हम जब तक खाना नहीं खाएंगे जब तक भगवान नहीं आएंगे, हमने खाना खाना बंद कर दिया।
अनशन
अनशन शुरू हो गई थी हमारी। पर मुझे डर लगता था कि लड़कियां कुछ कमजोर होती हैं, ऐसे गिरने लगे और बेहोश होने लगे, बीमार होने लगे तो कठिनाई हो जाएगी। तो जैसे ही कोई बहुत अधिक कमजोर महसूस करने लगता था तो हम मतलब उसको खाना धीरे धीरे शुरू करने का कह देते थे, वो शुरू कर देती थी। पर जो खींच सकता था वो खींचता रहा। 8-9 दिनों तक तो कुछ लड़कियों ने खींचा, पर उसके बाद नहीं कर पाए बेचारे। बहुत समय होता है बिना खाने खाए 8-9 दिन,
और पढ़ाई करना उस गर्मी में,
और उस गर्मी में। और हमारी क्लासेस जो होती थी वो कभी नीचे वाले मंजिल में है तो कभी ऊपर वाली मंजिल में है, कभी तीसरी मंजिल में, कभी
सीढ़ियां चढ़ना उतरना,
हॉस्टल से कॉलेज जाना, हॉस्टल कॉलेज से।
बहुत ही बिजी स्केड्यूल है।
और रोज हमारी उन दिनों ये सोशल सर्विस हुआ करती थी, हम अपने कैंपस को क्लीन किया करते थे, साफ किया करते थे। तो उन दिनों बहुत ये बबूल के पेड़ होते थे, कांटेदार पत्थर कंकड़ ये होते थे, तो हम सफाई किया करते थे आसपास, हरा भरा करने का प्रयास। आज जो हमें सुंदर बाग दिखाई देते वैसा कुछ नहीं था। तुम पुरानी फोटो में देखो तो उसमें लगेगा बिल्कुल जंगल के बीच में इमारत खड़ी, बिल्कुल बंजर भूमि थी। तो वो सब साफ करने का काम भी हम करते थे और फिर बिल्कुल खाना नहीं खा रहे,
बहुत ही मुश्किल, बहुत कठिन काम,
केवल पानी पर हम जी रहे थे। तो मेरी जो दीदी थी वो भी साथ में थी, वो 8 दिन तक तो कर सकी, एक बच्ची 9 दिन तक कर सकी, वो अब भी सिक्योरिटी सेवा करती है यहाँ पर, वो 9 दिन तक कर सकी, उसके बाद कोई नहीं रहा मेरे साथ। मैंने 11 दिन तक रखा और मैंने यही प्रार्थना की मन से, स्वामी अब बहुत कमजोरी महसूस हो रही है, 11 दिन के बाद अब भी आप नहीं आओगे तो कैसी मां हो तुम, हमारी प्रार्थना नहीं सुन रहे हो करके मैंने बहुत गहराई से प्रार्थना करी। और सचमुच ऐसा हुआ कि उस दिन शाम को जब रोते हुए प्रार्थना से मैं उठी, हमारी वार्डन को फोन आया कि स्वामी कल आ रहे हैं। इतनी खुशी हुई। उस रात तो खाना खाया ही नहीं गया खुशी से, और लगता था पेट एकदम संकुचित हो गया है, कुछ जाएगा भी नहीं अंदर, खुशी से ही पेट भर गया था, ऐसा हमें अनुभव हुआ। साथ में एक और बात हुई थी, वो ये कि उन दिनों हमने, ये 77 की बात है
जी,
कि स्वामी ने हर साल समर कोर्स का जो नियम शुरू कर रखा था, तो 77 में भी समर कोर्स होने वाला था, पर उस समय स्वामी ने यह निर्णय लिया कि वो कश्मीर जाकर समर कोर्स केवल लड़कों के साथ करेंगे।
ओ अच्छा।
उसके लिए चार्टर प्लेन आदि सब पूरी सुविधाएं हो चुकी थी, तैयारियां हो चुकी थी, पर हमें बहुत देर से पता चला कि स्वामी लड़कियों के लिए कुछ नहीं कर रहे हैं और केवल लड़कों को लेकर जाएंगे और वहां पर अपना समर कोर्स केवल कुछ लड़कों के साथ करेंगे। हमें बहुत दुख हुआ, हमारी व्यथा का कोई आर पार ना था। हम तो अब जब भी समय मिलता और जब भी अवकाश मिलता स्वामी पास होते, हम झगड़ा यही करते। खासकर मैं इतना झगड़ा स्वामी से करने लगी कि स्वामी ने मेरे अनेक नाम रख दिए, सोल्जर, फ्रंटियर, मिलिट्री आदि आदि। स्वामी हमें भी बुलाइए, हमें भी ले जाइए। नहीं नहीं स्वामी बार बार ये कहें कि तुम लड़कियों के साथ कठिनाइयां आती हैं और तैयारियां अधिक करनी पड़ती हैं इसलिए, और उन दिनों इस प्रकार से स्वामी के ऊपर लांछन आदि लग सकता है, इसलिए स्वामी चाहते थे कि लड़कियों का न लेकर जाएं। हम उस तरह से सोच नहीं पाते थे कि जो कठिनाई भगवान के मन में है, जो भय है समाज को लेकर, इसीलिए स्वामी हमें बार बार थोड़ा सा उस प्रकार से चांसेस नहीं दे पाते थे जैसे जो सामीप्य लड़कों को मिल पाता था। तो ये मेरा सबसे अधिक लड़ाई झगड़े का मुद्दा होता था कि जिस प्रकार से आप दूसरे पुरुष विद्यार्थियों को अपना सामीप्य प्रदान करते हैं, वैसे हमें भी दीजिए। एक बार तो स्वामी ने खुलकर कहा भी था, अम्मा संसार है, संसार को देखना पड़ता है, क्या कर सकता है स्वामी।
और इतने मर्यादा पुरुष थे स्वामी, वो तो कभी किसी मर्यादा का उल्लंघन नहीं करते ताकि किसी को कुछ कहने का बहाना न मिले।
उनका व्यवहार, उनका बातचीत का ढंग, उनका पहनावा, इस विशेष जो सटल स्वामी की सेंसिटिविटी उनके इस विषय को लेकर थी वो हम समझ नहीं पाते थे। केवल हमारा ये था कि हम कंपेयर करते थे बस कि हमें नहीं मिल पा रहा है और बच्चों को मिल पा रहा है,
हमें नहीं मिल पा रहा।
तो इसीलिए बार बार हमने बहुत भगवान की खींचादानी की, स्वामी ने बहुत प्रयास किया हमें समझाएं, पर हम समझने के लिए तैयार ही न थे। तो बहुत सुंदर इसका जो फल वो ये निकला कि स्वामी ने कश्मीर में लड़कों को ले जाकर समर कोर्स करने का ख्याल ही त्याग दिया। انہوں نے پورا سمر کورس اوٹی میں شفٹ کر لیا.
اچھا.
اوٹی میں شفٹ کر کے تیاریوں کے لیے انہوں نے میٹنگ آدھی بلائی اور بہت سے جو سیوا دل کے انچارجز تھے چنئی کے اوٹی کے مدراس کے جو اس سمر کورس کو تیاریوں کا بھار ڈھو سکتے تھے ان کو سوامی نے ایک میٹنگ کے لیے بلایا تھا اور یہ میٹنگ انہیں دنوں شیڈیول تھی ہونی تھی جب بھگوان ادھر آ گئے تھے ہماری پرارتھنا کے اتر کے روپ میں.
اچھا.
اور آنند پور آئے تھے جیسے ہم نے بھوک ہڑتال کی تھی اور سوامی آئے تھے. یہ سوامی اچانک ہی مطلب جانی جان تو تھے پھر بھی باہر روپ سے دیکھا جائے تو یہ ہمارے ایک پکار کے اتر میں تھا جو بھگوان چلے آئے تھے آنند پور. پر اس بیچ پٹپرتی میں میٹنگ بھی تھی جس میں ان لوگوں کو بلایا گیا تھا بڑے ہی پردھان لوگوں کو جو کہ اوٹی کے سمک اس کا پورا پروگرام دیکھنے والے تھے تیاریاں کرنے والے تھے خاص کر کے کیونکہ پہلے سوامی نے نہیں بتایا تھا اور اب اس لیے بھی کیونکہ لڑکیوں کے لیے بھی سوامی نے استھان آدھی کھوچنا تھا. ہوا یہ کہ سوامی نے اس پرکار سے تیاری کری کہ ہم لوگوں کو ایک الگ بنگلوں میں رکھا جو کہ برنداون کے ایک ودیارتھی کا پیترک گھر تھا وہاں وہ مطلب راج پریوار سے سمبندھت تھا وہ لڑکا ان کا ایک بڑا بنگلہ تھا وہاں پر ہم بچوں کو لڑکیوں کے لیے تیاری کروا کر ہمیں روز بس سے آنا جانا ہوتا تھا سوامی کے اوٹا کمنڈ کے نندن ون جو سوامی کا آشرم ہے وہاں پر سوامی کا اسکول بھی تھا مطلب بعد میں چلتا رہا. اس کی تیاریوں کے لیے سوامی نے میٹنگ بلائی تھی اور اس بیچ سوامی آنند پور آ گئے تھے اور آتے ہی سوامی نے ہمیں سنتوش دینے کے لیے کہا تھا کہ میں 3 دن رکوں گا تمہیں پورا آنند دے کر جاؤں گا تم چنتا مت کرو کھانا کھاؤ آدھی آدھی. تو بڑے پرسن پر اچانک پتا چلا کہ دوسرے ہی دن سوامی پٹپرتی واپس آنے والے ہیں اور یہ بھی ہمیں تب پتا چلا جب ہم کیول یوں ہی بھگوان کے درشن کے لیے اپنے کالج کے آفس کے باہر بیٹھے تھے اور سوامی اپنے جو کمرے میں جو کہ دوسری منزل پر تھا اتر کر وہاں بھوجن کے لیے آیا کرتے تھے اس کو ہم کامن روم کہا کرتے تھے وہاں بیٹھے تھے تو اچانک ہمیں پتا چلا کہ سوامی تبھی جانے والے ہیں کیونکہ سوامی کے ساتھ جو کچھ لڑکے آیا کرتے تھے انہوں نے اپنے بیگ اپنے وین میں جس میں آئے تھے اس میں ڈال کر تیار کر دیا سوامی کا سامان بھی وہاں چلا گیا تو ہمیں بھے لگا من میں اور سنچے بھی پورا ہو گیا کہ سوامی جانے والے ہیں. مجھے ایک پرکار سے من میں چیٹنگ سی لگی ہم سمجھ نہیں پائے نہ میٹنگ کا پتا تھا کہ سوامی نے کہا تھا کہ 3 دن رہیں گے اور اب ترنت دوسرے ہی دن تیار ہو کر بنا بتائے چلے جا رہے ہیں تو من میں بہت دکھ ہوا. ہم ایسے ہی بیٹھے ہوئے تھے اور ہمیں پتا چل گیا سوامی کی کار بھی سامنے آ گئی پوٹیکو میں سوامی کا سامان بھی چلا گیا اور ان دنوں سوامی پان کھایا کرتے تھے سوامی کا پان کا جو ڈبا تھا وہ لاسٹ میں کار میں رکھا جاتا تھا وہ بھی چلا گیا تھا. تو پوری تیاری تھی اس سمے ہم جو 7-8 بچے وہاں بیٹھے تھے کامن روم کے سامنے سوامی کے کھانا کھانے کے بعد باہر آنے کے بعد درشن کے لیے اچانک میرے من میں خیال آیا کہ ہم سوامی کو جانے نہیں دیں گے سوامی نے 3 دن کہا ہے یوں ہی بیچ میں چلے جانا یہ پرکار سے چیٹنگ ہے تو ہمیں جانا چاہیے سوامی کو روکنا چاہیے کیسے روکیں سمجھ نہیں آ رہی. ترنت سوامی آئیں گے 5-10 منٹ سوامی لگاتے تھے کھانے میں اور سوامی چلے جائیں گے سب تیاری ہو چکی. تو میں نے اپنے آس پاس کے 2-4 لڑکیوں سے کہا کہ چلو ہم سوامی کی کار کو سراؤنڈ کر لیتے ہیں گھیر لیتے ہیں اور سوامی کی کار کو چلنے نہیں دیں گے اب روک تو سکتے نہیں کار بھی کھڑی ہے سامنے آ کر. کسی نے ساتھ نہیں دیا کسی نے کہا نہیں ایسے کیسے ہو سکتا اب تو سوامی چلے ہی جائیں گے تو کوئی ساتھ نہیں آیا. کنتو میرے من میں یہ عدم وشواس بھی تھا کیا ساہس کہیں دساہس کہیں کہ میں اکیلی ہی دوسری طرف سے جا کر سوامی کی کار کے سامنے کھڑی ہو گئی.
راستہ روکو
کیسے روکے ہیں بھگوان کو مجھے اس میٹنگ کے بارے میں کچھ پتا نہیں تھا اور نہ ہی میں سمجھ پا رہی تھی کہ کیا آوشیکتا اچانک آ سکتی ہے کہ 3 دن سوامی نے کل شام کو بولا
نہیں
کسی کو کیا پتا میں کہاں جا رہی ہوں سب سوامی کے ساتھ ویست تھے تو میں اڑ کر اکیلی آ کر کار کے سامنے کھڑی ہو گئی ہوں. تو دھیرے دھیرے میری بہن جو میرے ساتھ پڑھتی تھی اس کو لگا کہ اکیلی یہ کہاں چلی گئی وہ میرے پرتی دیا سے بھر کر وہ بھی اٹھ کر آ گئی. اس کو دیکھ کر تیسری ایک اور لڑکی جو میری کلاس میٹ تھی اس کا نام وملا مینن ہے کر کے وہ میرے ساتھ کبھی کبھی ساتھ دیا کرتی تھی اس پرکار کے اٹھ پٹانگ کام کرنے کے لیے وہ بھی آ گئی. اس کو دیکھ کر اور 2 بچے آ گئے تو کل ملا کر ہم 7 بچے ہو گئے. تو 3 بچوں کو سامنے میں نے تعینات کر دیا کھڑا کر دیا جو بھاری شریر والی تھی اور ایک کو آگے والی کھڑکی ایک کو ڈرائیور والی کھڑکی کے پاس، ایک کو دوسری طرف کا دروازہ سونے کے پیچھے بیٹھنے کا، اور میں سوئم کالج کی طرف کا کچھ پیچھے کا دروازہ تھا، وہاں کھڑی ہوگی کہ ہم نے سوامی کو گھسنے ہی نہیں دینا کار میں. اور اس پرکار سے سوچ کر، یہ نہیں کہ ہمارے من میں کوئی اہم کا بھاو تھا، کچھ خوب رو رہے کہ ہمیں یہ سہی نہیں ہو رہا تھا کہ سوامی ہمیں چھوڑ کر چلے جائیں. ہمیں لگتا تھا کہ ہمارے پران ہیں سوامی. اب کیسے آج میں بھی اس پرکار سے محسوس نہیں کرتی ہوں، پر اس سمے ایسا لگتا تھا مانو ہمارے پران ہی کھینچے چلے جائیں گے سوامی کے ساتھ. تو روئے جا رہے ہم نے نہیں سوامی کو جانے دینا. جو انت میں پھر سوامی کے نکلنے کے پہلے، جو ایک سوامی کا بہت ہی قریب کا لڑکا تھا، ایسے چانسز سوامی بہت دیتے تھے، اس کا نام روپک بھی تھا، شاید آپ جانتے ہوں. وہ انت میں سوامی کی کار میں بیٹھتا تھا، اور ڈرائیور رادھا کرشن جو سوامی کا ڈرائیور تھا وہ چلاتا تھا. وہ آیا، اس نے اپنی سیٹ پر بیٹھنے کا پریاس کیا، تو وہاں جو تعینات لڑکی تھی اس نے اس کو گھسنے نہیں دیا. دروازہ پکڑ کے کھڑی رہی، اور لڑکیوں کو دھکیل کر گھسنا وہ نہیں کر پائے بےچارے. تو نہ ہی وہ روپک بیٹھ پایا پچھلی کی سیٹ پر، نہ ہی ڈرائیور بیٹھ پایا. تو وہ مڑ کر بھاگ کر سوامی کے پاس چلے گئے، اور پتہ نہیں سوامی کو کیا کہا انہوں نے، کچھ کہا کہ کیا، مجھے نہیں پتا کیا بیچ میں ہوا. پر دوبارہ آئے، اور اس نے اپنا ہاتھ کسی طرح سے دروازے کی ہینڈل تک لیا اور زور سے کھول دیا بےچاری لڑکی کو دھکیل کر. ڈرائیور تو چلو بیٹھ گیا. اب دوسرے لڑکے نے اسی پرکار سے دھکیل کر بیٹھنے کا پریاس کیا، اور وہ بھی بیٹھ گیا. اب ہمیں بہت، یہ ایک بہت ایمرجنٹ جو استھتی وہ پیدا ہوگی کہ اب سوامی کو نہیں گھسنے دینا، اب یہ دونوں تو گھس گئے، اب تو سوامی کی جانے کی اور ادھک تیاری ہوگی، اب کیسے سوامی کو روکیں. تو تب تک سوامی کا بھوجن سماپت ہو چکا تھا. سوامی ترنت باہر نکل کر آئے اور ہماری اور دیکھا، میری اور بڑی گہرائی سے سوامی نے دیکھا. ہم لوگ خوب رو رہے تھے، روئے جا رہے تھے، یہاں تک کہ سوامی کی جو ونڈو کی پین تھی وہ پوری آنسوں سے بھر چکی تھی. سوامی نے غصہ نہیں کیا، سیدھا میرے پاس آئے، بڑے پیار سے سمجھانے لگے کہ تم نے ہی بہت ہمیں مجبور کیا کہ ہم تمہارے لیے سمر کورس رکھیں، اسی لیے ہم نے سارا سمر کورس کشمیر سے اوٹی میں رکھوایا ہے. اب اس کی تیاریاں کرنی ہیں، وہاں پر لوگ آئے بیٹھے ہیں، مجھے جانا ہی ہوگا. میں نے کہا آپ کل بھی تو جا سکتے ہیں سوامی، لوگ پھر کل بھی تو آ سکتے ہیں، آپ کو آج نہیں جانا، آج ہم آپ کو جانے نہیں دیں گے. یہ ضد پکڑ لی تھی. سوامی نے کہا نہیں نہیں اماں، بہت سمجھانے کا بڑے پیار سے پریاس کیا. پھر دروازہ سوامی نے ہاتھ سے کھولا، میں نے ترنت دھپ کر کے واپس بند کر دیا اس کو. تین بار اس پرکار سے سوامی کی خود دروازہ کھولنے پر میں نے دھکیل کر دروازہ بند کر دیا. پھر بھی سوامی بڑی ہی کرنا سے سوامی، اور مجھے تب اتنا ادھک جو ہرد میں اتنی گہرائی تک ویتھا تھی کہ سوامی کو دیکھ نہیں پا رہی تھی ٹھیک سے، اور سوامی کی آنکھوں میں بھی آنسو تیر آئے. اتنے سارے بچے اتنی زور سے ہوا ہوا کر رو رہے تھے، سوامی سے رہا نہیں گیا. پھر انت میں ہوا ہی کہ جو ہمارے پرنسپل کے پتی تھے انہوں نے استھتی کو سمجھا کہ ارے یہ گڑبڑ ہو رہی ہے، تو انہوں نے ترنت آ کر، وہ بڑے وشال شریر کے تھے، اونچے لمبے 6 فٹ کے، انہوں نے مجھے زور سے دھکیلا اور دروازہ کھول دیا، اور سوامی کو اندر بھیتر بیٹھنے کے لیے مطلب اوکاش دیا ہٹ کر. تو سوامی بھی یوں ہی ترنت جا کر، نہ جیسے بچ کر بیٹھتے ہیں ویسے ترنت جا کر بیٹھ گئے، اور بیٹھ کر ترنت سوامی نے شیشہ نیچے کیا، اور پھر بڑی ہی کرنا سے آنکھوں میں آنسو بھرے کہتے رہے تمہیں چانس دے گا بیٹا، تمہیں چانس دے گا اماں، تم رو نہیں، تم نہیں رو، تم رو مت، سوامی کیسے جا سکے گا، مت رو، تمہیں بہت چانس دے گا سوامی، گٹی میں سم کو رکھ رہا ہے، ایسے ایسے کر کے بہت سمجھایا. اس بیچ جی وہ گاڑی شروع ہوئی، اور دھیرے سے اس نے آگے والی تین بچوں کو بھی دھکیلا، ذرا سا جھٹکا دیا، وہ بےچارے سب ہٹ گئے اور سوامی چلے گئے. اتنا ادھک گہرائی تک دکھ کیسے محسوس کیا جاتا ہے، کیسے ہم کر رہے تھے مجھے پتا نہیں، پر 2 گھنٹے ہم وہیں بیٹھ کر روتے رہے سمجھو. اور پھر شام کو بڑی مشکل سے پشما میڈم اور جائے میڈم ہمیں ہاسٹل تک لے کر گئیں، کسی نے کھانا نہیں کھایا، کچھ نہیں، ہم روتے روتے ہی سو گئے اس دن کہ سوامی آپ نے اپنی پرتیجنا پوری نہیں کیا، وچن کا پالن نہیں کیا، آپ رکے نہیں 3 دن کے لیے. کئی بار گئے تھے آئے تھے سوامی، پتا نہیں کیوں اس سمے ایسا محسوس ہوا گہرائی سے. پر دوسرے ہی دن سوامی نے پہلی بس 5 بجے جو آتی تھی اس میں ایک ویکتی کے ساتھ ایک بہت ہی سندر پریم سے ہمارا پتر ہمارے لیے بھیجا. دا اونلی اینڈ ون لیٹر دیٹ ہی روٹ ٹو دی اننتپور کیمپس، وہ بھیجا. اس میں سوامی نے اتنے پیارے شبد لکھے، میں کیا بتاؤں، کچھ شبد بتانا چاہوں گی. جیسے سوامی نے کہا کہ تمہارے بچوں کی آنسوں کو میں نے اپنے ہرد کے گلاب کے پھول کے رس کی طرح لے کر अपने हृदय में संजो कर मैं वहां से निकला हूं, मेरा मन भी नहीं कर रहा था आने का। और अब तुम्हारी इतनी दुविधा और व्यथा को देखकर मेरा मन इतना अधिक द्रवित हुआ है कि तुरंत तुम आते ही मैं चिट्ठी लिखने बैठ गया। और करंट भी नहीं है, न होने के कारण इतनी गर्मी है कि जो चरम भी पिघल कर घुल जाए, फिर भी मैं पत्र लिख रहा हूं क्योंकि तुम्हारी व्यथा को कम करने का मेरा पूरा प्रयास है, मेरी इच्छा है। इतना कि तीन बार जो मैंने पत्र लिखा वो मिट चुके हैं उसके अक्षर मेरे हाथ के पसीने से आकर, पर फिर भी मैंने निर्णय संकल्प ले लिया है कि तुम्हारे दुख को कम करने के लिए मैंने पत्र लिखना ही है। तो मैं अब भी लिखकर ये चौथा पत्र लिख रहा हूं, आशा है ये खराब नहीं होगा और ये तुम तक पहुंचेगा।
अरे
तुम्हारा आनंद ही मेरा भोजन है, तुम्हारा प्रेम ही मेरे लिए एक झूले के समान है जिसमें मैं आनंद से झूल सकता हूं आदि आदि बहुत ही सुंदर शब्दों में स्वामी ने वो पत्र लिखा। और सुबह सुबह वो 7 बजे जी हमारे पास पहुंच गया प्रिंसिपल के हाथ में, एक व्यक्ति के हाथ में भेजा, बहुत ही यहां का बड़ा व्यक्ति था, उसके हाथ भेजा उन्होंने। और हॉस्टल में जी बेल बजा दी गई कि जो बच्चे कल स्वामी के जाने पर बहुत दुखी हुए थे वो तुरंत मार्बल फ्लोर में आए। तो हम सब भागे भागे गए कि क्या बात होगी, कुछ तो है। वहां देखा तो प्रिंसिपल खुद आंसुओं से भरे आंखों से ना वो पत्र पढ़कर सुना रही थी। जया मैडम ने हमारे लिए एक एक शब्द इंग्लिश में ट्रांसलेट करके बताया और फिर हमें बहुत ही कष्ट हुआ कि हमने स्वामी को इतना कष्ट दिया कि स्वामी इतनी गर्मी में बैठकर तीन बार पुत्र के खराब होने के पश्चात भी लिखते रहे और हमें लिखकर भेजे।
प्यार स्वामी के दिल में अपने बच्चों के लिए
बहुत बहुत,
कोई सोच भी नहीं सकता एक माँ भी ना ऐसा करे।
साईराम हिंदी कार्यक्रम में अभी आप डॉक्टर सुश्री किरण बाला से हुई एक भेंट वार्ता का दूसरा भाग सुन रहे थे। भेंट वार्ता का अंतिम भाग आप हमारे अगले कार्यक्रम में सुन सकेंगे। अब सुनिए श्री सुमित टप्पो जी से यह गीत।
साई राम गाते रहूं, साई राम गाते रहूं, जब तक घट में प्राण, कभी तो दीन दयाल के हनक पड़ेगी। Dani sa dani sa gama sa gama dani sa ni da ma ba da ga ma ga de sa naam sai ka naam sai ka naam sai ka naam sai नाम साईं का जप ले बंदे फिर पीछे पछताएगा। नाम साईं का जप ले बंदे फिर पीछे पछताएगा। साईं राम बोलो साईं राम, 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 ओ साईं राम बोलो साईं राम, साईं राम बोलो साईं राम। नाम साईं का जप ले बंदे फिर पीछे पछताएगा। नाम साईं का जप ले बंदे फिर पीछे पछताएगा। वहां से क्या तू لایا بندے یہاں سے کیا لے جائے گا، یہاں سے کیا تو لایا بندے یہاں سے کیا لے جائے گا، مٹھی باندھ کے آیا جگ میں، مٹھی باندھ کے آیا جگ میں، ہاتھ پسارے جائے گا پھر پیچھے پچھتائے گا، نام سائیں کا جب لے بندے پھر پیچھے پچھتائے گا، سائیں رام سائیں رام بولو سائیں رام، 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 سائی رام سائی رام بولو سائی رام، نام سائی کا جب لے بندے پھر پیچھے پچھتا، جب نہ ہے تو جب لے بندے، جب نہ ہے تو جب لے بندے، دانی ساگا ساگا ماں دانی سانی دا ماں کا جگا ماں گرے سا، جب نہ ہے تو جب لے بندے، جب نہ ہے تو جب لے بندے آخر میں مٹ جائے گا، کہت کبیر سنو بھائی سادھو، کہت کبیر سنو بھائی سادھو، کرنی کا پھل پائے گا، کرنی کا پھل پائے گا، نام سائیں کا جب لے بندے پھر پیچھے پچھتائے گا، نام سائیں کا جب لے بندے پھر پیچھے پچھتائے گا، سائیں رام سائیں رام بولو سائیں رام، سائیں رام سائیں رام بولو سائیں رام، سائیں رام سائیں رام بولو سائیں رام، سائی رام سائی رام بولو سائی 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 رام، نام سائی کا جب لے بندے پھر پیچھے پچھتائے گا، پھر پیچھے پچھتائے گا، پھر پیچھے پچھتائے گا،
سائی رام۔ श्री समीर टप्पू जी के इस गीत के बाद अब प्रस्तुत है प्रोफेसर एम कस्तूरी जी की पुस्तक लव इन एक्शन के एक अध्याय का हिंदी रूपांतर। प्रस्तुत कर रहे हैं श्री राजीव कर्महे।
सारी प्रार्थनाएं ओम से शुरू होती हैं। ओम परम सत्य है, ओम ब्रह्मांड का, ब्रह्मांड के सृष्टा का, वैश्विक भावना और ब्रह्मांडीय चेतना का प्रतीक है। ओम की तरंगे इंद्रियों, भावनाओं और बुद्धि को पवित्र करती हैं। विद्या या ब्रह्मांडीय चेतना के इस प्रतीक का उच्चारण ही साधना है। इस साधना को प्रणव साधना कहा जाता है। ओम इत्येकम ब्रह्मा अर्थात शब्द ओम ब्रह्म का प्रतीक है। जो लोग अपनी चेतना को ब्रह्मांडी चेतना का अंग मानकर ध्यान करते हैं उनके लिए ओम ही काफी है। ओम अर्थात प्रणव साधना परम आध्यात्मिक साधना है। गीता में कहा गया है कि निराकार निर्गुण अनाम और असीम परमात्मा का ध्यान करना सर्वोच्च साधना है, परंतु यह साधना हर कोई नहीं कर सकता। स्वामी कहते हैं कि साधारण व्यक्ति केवल साकार ईश्वर की कल्पना कर सकता है, वह ईश्वर को मानव रूप में ही देखना चाहता है। निराकार ईश्वर हमारी कल्पना शक्ति से बाहर की बात है, क्योंकि साकार ईश्वर की कल्पना मनुष्य ने की है, इसलिए वह अपनी भावनाएं उसमें आरोपित कर देता है, उसमें अपना प्रेम अपनी घृणा अपनी त्रुटियां और अनुभव देखने लगता है। यदि एक मगरमच्छ ईश्वर की कल्पना करेगा तो वह अवश्य उसे मगरमच्छ के रूप में ही देखेगा। उसके ईश्वर का मुंह शरीर और पूंछ इत्यादि मगरमच्छ जैसी ही डरावनी होनी चाहिए। मनुष्य की बड़ी सीमाएं हैं, वह अपने आप से बाहर की कल्पना नहीं कर सकता। इसलिए ओम के उच्चारण के बाद हम बोलते हैं असतो मा सद्गमय, क्योंकि हम मानते हैं कि कोई ऐसी शक्ति है, कोई ईश्वर है जिसके कान हैं, इसलिए वह हमारी प्रार्थना सुन सकता है। हमारी तरह उसका भी हृदय है जिससे हमसे हमदर्दी कर सकता है, हमसे प्रेम कर सकता है। जब हम उसे पुकारते हैं हे भगवान मैं असहाय हूं, मैं पतित हूं, मैं दुखी हूं, अज्ञान के अंधेरे में भटक रहा हूं, तो वह आता है, क्योंकि हमारी पुकार सुनने के लिए उसके पास कान है, उसके हृदय में हमारे लिए प्रेम है करुणा है। एक बार स्वामी ने किसी को पत्र लिखा था। उन्होंने लिखा मुझे तुम्हारा पत्र मिला, तुम्हारी दुख भरी कहानी से मेरा हृदय पिघल गया और मेरे हृदय में तुम्हारे लिए दया और सहानुभूति पैदा हो गई, इसलिए मैं तुम्हारे पत्र का उत्तर दे रहा हूं। इसलिए जब हम निराकार ईश्वर का दर्शन करना चाहते हैं तो वह हमारे सामने साकार रूप में प्रकट होते हैं, क्योंकि वे हमें प्रेम करते हैं, क्योंकि उनके हृदय में हमारे लिए करुणा है दया है। हमारी प्रार्थना उन्हें एक नाम और एक रूप धरने के लिए बाध्य करती है। जब सारा संसार अपने हृदय की गहराइयों से सार्वभौमिक प्रार्थना करता है तो उसकी प्रार्थना ब्रह्मांडी चेतना को प्रभावित करती है। तब आकाश से एक किरण उतरती है और संकल्प लेती है मैं मानव रूप में पृथ्वी पर आऊंगा ताकि उनके बीच रहकर उनकी समस्याएं सुलझा सकूं। इस तरह हमारी प्रार्थना ब्रह्मांडी चेतना को स्वरूप देकर एक नाम देती है ताकि हम उसकी आराधना कर सकें। वह चेतना मानव रूप में आती है, हमारे बीच में रहती है, हमारे बीच चलती फिरती है, हमारी भाषा में बात करती है और हमारी प्रार्थना सुनकर हमारा कल्याण करती है। उसे हम अवतार कहते हैं। आज वही अवर्णनीय और निराकार शक्ति स्वामी के नाम और रूप में अवतार लेकर आई है। अवतार का अर्थ है नीचे आना, परंतु उसे नीचे आने की आवश्यकता नहीं होती क्योंकि वह तो हमारे चारों ओर विद्यमान है। यह उसी ब्रह्मांडी चेतना की तरंगें हैं जो पदार्थ बनकर मानव रूप लेकर नाम और रूप में प्रकट होती हैं। हम उसे देख सकते हैं, सुन सकते हैं, छू सकते हैं, उसके संपर्क में आकर उससे लाभ उठा सकते हैं। जब ऐसा होता है तो अवतार होता है। हम प्रार्थना करते हैं असतो मा सद्गमय, हमें असत्य से सत्य की ओर ले चलो। स्वामी कहते हैं तुम स्वयं सत्य हो, स्वयं ज्ञान हो, स्वयं अमर हो। तुम्हें गलत फहमी है कि तुम असत्य हो, मिथ्या हो, अज्ञान हो, नश्वर हो। तुम्हारी इस त्रुटि को दूर करने के लिए, इस भ्रम को दूर करने के लिए, तुम्हारे इस अज्ञान को दूर करने के लिए ईश्वर को मानव रूप में अवतार लेना पड़ता है ताकि वह तुम्हें सत्य ज्ञान और अमृतत्व के मार्ग पर ले जा सके। यह वह कैसे करता है? स्वयं अपने जीवन का उदाहरण देकर वह हमारा मार्गदर्शन करता है। स्वामी कहते हैं, माई लाइफ इज माई मैसेज, मेरा जीवन ही मेरा संदेश है। वे अपने प्रेम और उपदेश द्वारा हमारा मार्गदर्शन करते हैं। स्वामी कहते हैं, मैं तुम्हारी मां हूं। मां तुम्हारा पालन पोषण उस वस्तु से करना चाहती है जिससे तुम स्वस्थ जीवन जी सको। आप जानते हैं कि एक भारतीय मां अपने बच्चों को कैसे खिलाती पिलाती है। एक प्लेट में दही चावल लेती है और उसकी छोटी छोटी गोलियां बनाकर बच्चे के मुंह में डालती है। बच्चा खाना नहीं चाहता, परंतु मां फिर भी उसे खिलाना चाहती है। इसलिए मां कोई गीत गाती है और बच्चा उसे दोहराता है। वह उसे कौआ दिखाकर पूछती है कि वह कैसे कांव कांव करता है। फिर वह स्वयं कौवे की बोली बोलती है, बच्चा भी उसकी नकल करता है और कांव कांव बोलने के लिए जैसे ही वह मुंह खोलता है, मां उसके मुंह में दही चावल की कुली डाल देती है। कई बार बच्चे का ध्यान बांटने के लिए मां उसे कोई कहानी या चुटकुला सुनाती है। बच्चे का ध्यान जब कहानी सुनने में लगा होता है तो वह उसे भोजन खिला देती है। बच्चे का पूरा भोजन खिलाकर ही मां को चैन मिलता है। ऐसी होती है मां की करुणा, ऐसा होता है मां का प्रेम। बच्चा जीवन रक्षक भोजन खाना नहीं चाहता, वह कचरा भोजन खाना चाहता है। मां उसे ऐसा भोजन नहीं खिलाना चाहती, इसीलिए मां उसे सही भोजन खिलाने के लिए अलग अलग तरीके अपनाती है। एक बार एक व्यक्ति ने मुझे पत्र लिखा, पुट्टपर्ती में मुझे स्वामी ने कहा था कि मुझे तुम्हारी खाने की आदत अच्छी नहीं लगती। यह व्यक्ति मोटा था और स्वामी को मोटापा अच्छा नहीं लगता। जब मैं स्वामी के भक्तों को मिलने, उन्हें भाषण देने के लिए कई स्थानों की यात्रा करता था तो वहां मेरी बड़ी सेवा होती थी। इसलिए स्वामी मुझे चेतावनी देते हुए कहते थे, ध्यान रखना, यदि वहां से तुम मोटे होकर आए तो यहां आने की अनुमति नहीं मिलेगी। और एक बार तो बड़े कड़े शब्दों में ही कह दिया, क्या खाते रहे हो वहां? और मेरे उत्तर की प्रतीक्षा किए बिना आगे बोले, ये अच्छी बात नहीं है, अच्छी बात नहीं है। और दर्शन लाइन में आगे जाते जाते एकदम रुके, मेरी तरफ देखा और मिश्री की एक डली मेरी तरफ फेंक कर कहा, इसे खाओ। किसी ने सुझाया कि अमृत की डली है। उन्होंने उसे इतनी तेजी से मेरे तरफ फेंका कि मुझे लपक कर पकड़ना पड़ा। हाथ में पकड़ने के बाद ही मुझे पता चला कि इस डली को भगवान ने उसी समय सृजित किया था, अपने हाथ से, अपने शरीर से सृजित किया था। खाओ इसे, उन्होंने कहा। इन शब्दों से मुझे यीशु के वे शब्द याद आ गए जब उन्होंने कहा था, इसे खाओ, यह मेरा शरीर है। मेरी मिश्री की डली भी स्वामी से ही बनी थी, स्वामी से ही प्रकट हुई थी, इसलिए वह स्वामी का शरीर ही थी। मुझे लगा जैसे स्वामी मुझे कहना चाहते हों, हर प्रकार की वस्तुएं खाकर अपना वजन मत बढ़ाओ, अपना बोझ कम करो, अपने भय कम करो, अपनी मुसीबतें कम करो, अपनी चिंताएं कम करो। इस तरह एक मां की तरह स्वामी हमारे बोझ कम करना चाहते हैं। स्वामी अपना कोई विशेष मत स्थापित करने नहीं आए, वे अपनी पूजा आराधना भी नहीं करवाना चाहते। इस अवतार की यह एक बड़ी अद्भुत विशेषता है। स्वामी जब युवा थे तब एक पत्र में उन्होंने लिखा था, मेरा कोई नाम नहीं है, मुझे किसी भी नाम से पुकारो मैं आऊंगा। मेरा कोई नाम नहीं है, नाम का कोई विशेष महत्व भी नहीं है। महत्व है प्रार्थना का, उनको पुकारने का, उनको जानने का। जब हम बंबई में थे तो स्वामी के आने जाने वाले मार्ग पर पुलिस तैनात थी। अधिकतर पुलिस वाले स्वामी के भक्त नहीं थे, उन्हें तो सरकार ने तैनात किया था, सो उन्हें ड्यूटी करनी थी। स्वामी ने सोचा, इन लोगों ने शहर में यातायात नियंत्रण करके मेरा आना जाना बड़ा सरल कर दिया है। इसलिए स्वामी ने उनसे पूछा, आप कहां रहते हैं? उन्होंने अपना पता बता दिया। स्वामी ने कहा, मैं तुम्हारे पास आऊंगा। स्वामी उन्हें मिलने के लिए पुलिस क्वार्टर में गए। कुछ लोग सबसे ऊपरी मंजिल पर रहते थे तो कुछ सबसे निचली। स्वामी सभी मंजिल पर गए। मैं भी स्वामी के साथ था। उन दिनों मैं भी सभी मंजिलों पर चढ़ उतर सकता था। ऊपरी मंजिल के सभी घरों में हो जाने के बाद स्वामी नीचे आए और एक घर में जाकर बैठ गए। अचानक वे उठ खड़े हुए और कहने लगे, रुको रुको, ऊपर के घर में एक बच्चा पालने में था जिसे मैंने दुलारा नहीं। ऐसा कहकर वे किसी मंजिल के किसी घर में गए। शायद बच्चे ने रोकर पुकारा होगा, स्वामी आपने सभी को दर्शन दिए पर मुझे क्यों नहीं। निश्चय ही बच्चे ने स्वामी को किसी विशेष नाम से नहीं पुकारा होगा। एक बार स्वामी 10 दिनों के लिए हॉर्सले हिल्स पर रहने के लिए गए। 3000 फीट ऊंचे इस पर्वतीय स्थल पर हम लोग भी उनके साथ ठहरे। इतनी ऊंचाई पर लोगों का आना कठिन था, इसलिए हम वहां लगभग अकेले ही थे। पीने का पानी नीचे के गांव से आता। एक भैंसा रोज नीचे गांव के कुएं से पानी की 2 मशकें ढोकर ऊपर लाता था। पानी ढोकर लाने के लिए बेचारे भैंसे को कई बार ऊपर नीचे आना जाना पड़ता। 10वें दिन जब हम सब नीचे वापस लौटने की तैयारी कर रहे थे, स्वामी ने हम सबको भागकर नीचे जाने के लिए कहा। उन्होंने कहा कि सबसे पहले नीचे पहुंचने वाले को इनाम दिया जाएगा। खुशी खुशी हम भागने की तैयारी कर रहे थे कि स्वामी बोले, रुको, तुम सब यहीं रुको, मैं अभी आता हूं। ऐसा कहकर स्वामी बंगले की तरफ चले गए। यद्यपि स्वामी ने हमें वहीं रुकने के लिए कहा था, परंतु हम में से कुछ लोग चुपके से उनके पीछे चले गए। स्वामी बंगले के पीछे बने भैंसे के झोपड़े में गए। उन्होंने जाकर भैंसे की पीठ को इतने प्रेम से थपथपाया जैसे वे हमें ये किसी अन्य व्यक्ति को थपथपा रहे हो। भैंसे, तुमने हमारी बड़ी सेवा की है, कहकर स्वामी वापस आ गए। अवश्य ही वह भैंसा पुनः जन्म लेकर यहां गोकुलम में आ गया होगा, या फिर मनुष्य जन्म लेकर हमारे साथ ही कहीं रह रहा होगा। स्वामी की उस कृपा के कारण उस भैंसे को अवश्य ही किसी ऊंची योनि में जन्म मिला होगा। स्वामी नहीं चाहते कि उन्हें किसी एक विशेष नाम से जोड़ा जाए। उनका कहना है कि नाम कोई भी हो सकता है, इसीलिए स्वामी ने भारत या विदेशों में लगने वाली मानव मूल्यों की कक्षाओं में उनका चित्र रखने को मना किया है। वे कहते हैं लोग जिस स्थिति में हैं, उन्हें वहीं से अपनी अगली यात्रा शुरू करने के लिए प्रोत्साहित करो। उनको हरेक व्यक्ति का अपना अंदरूनी रूपांतरण होना चाहिए, इसलिए सबकी वर्दी एक जैसी होना आवश्यक नहीं है। कुछ गुरुओं के शिष्य अनुयायी एक विशेष प्रकार की वेशभूषा पहनते हैं, परंतु जहां तक स्वामी का संबंध है, कोई विशेष वेशभूषा नहीं, कोई एक विशेष मंत्र नहीं, कोई एक विशेष मत नहीं। जब स्वामी भजन गाते हैं, हरि भजन बिना सुख शांति नहीं, तो कुछ लोग उनके पीछे दोहराते हुए गाते हैं, साईं भजन बिना सुख शांति नहीं। जब स्वामी यह सुनते हैं तो उन्हें डांटते हुए कहते हैं, यह लोग हरि के स्थान पर साईं गाते हैं, जैसे साईं हरि नहीं है, वह केवल साईं है। सभी नाम मेरे हैं, इसलिए मुझे केवल एक नाम से मत पुकारो। स्वामी तो यह भी कहते हैं कि कोई भी व्यक्ति नास्तिक नहीं है, क्योंकि चाहे वह माने या ना माने, नास्तिक में भी वही दिव्य चिंगारी है जो आस्तिक में है। सबका प्रेरणा स्रोत ईश्वर है। सब ईश्वर रूपी सागर की तरंगे हैं। ईश्वर से कोई बाहर नहीं रह सकता। आपके बैच पर 5 धर्मों के प्रतीक चिन्ह हैं। अब स्वामी ने यहूदियों का धर्म चिन्ह की भी इजाजत दे दी है। वास्तव में इन प्रतीकों का कोई महत्व नहीं है। भारत में केवल एक स्थान है जहां पर ईसाई और मुस्लिम धर्म प्रतीक एक साथ इकट्ठे देख सकते हैं। वह स्थान है प्रशांति निलयम। मंदिर के अंदर मुस्लिम धर्म का प्रतीक देखकर कई लोगों को बुरा लगता होगा। केवल यही एक स्थान है जहां सभी धर्मों को एक ही सत्य के अलग अलग रूप माना जाता है। सभी धर्म जैसा कोई शब्द नहीं है। धर्म का कोई बहुवचन नहीं होता। धर्म केवल एक है। यह संभव है कि ऐतिहासिक, भौगोलिक, जाति या अन्य कारणों से एक ही धर्म अलग अलग धर्मों के रूप में देखा जाने लगा हो। मलेशिया के कुछ भक्तों ने कहा कि वे बहुधर्म समुदाय के लोग हैं और बैच पर केवल ईसाई, मुस्लिम और अन्य प्रतीक काफी नहीं। स्वामी कहते हैं कि क्रॉस, बालचंद्र और सितारा बुद्ध के चक्र का कोई महत्व नहीं है, वे तो केवल प्रतीक हैं, वे केवल उस धर्म के मूल सत्य का स्मरण कराते हैं। इसलिए इन प्रतीकों के स्थान पर स्वामी ने उन्हें बैच पर मलेशिया में बोली जाने वाली तीनों भाषाओं में सत्य, सदाचार, शांति और प्रेम लिखने की अनुमति दी, ताकि सभी भाषाई समुदाय से समझ सके। स्वामी कहते हैं, तुम्हें केवल उपदेशों, मार्गदर्शक सिद्धांतों का और आदर्शों का पालन करना है, तुम्हारे लिए इतना करना काफी है। एक स्कूल में टीचर बच्चों को क्रॉस के बारे में बता रही थी। उसने ब्लैक बोर्ड पर क्रॉस बनाया हुआ था कि स्कूलों के इंस्पेक्टर ने क्लास में प्रवेश किया और देखा कि टीचर क्रॉस के बारे में समझा रही है। उसने टीचर से पूछा, क्रॉस के बारे में तुम क्या जानती हो? टीचर ने उत्तर दिया, क्रॉस अहंकार के नाश का प्रतीक है। क्रॉस का अर्थ है अंग्रेजी का आई अक्षर, अर्थात अहंकार को काटना। मैं बच्चों को अहंकार को त्यागने के बारे में बता रही थी। इंस्पेक्टर ने कहा, तुम बच्चों को अहंकार इत्यादि के बारे में बता रही हो? ईश्वर के पुत्र यीशु के बारे में क्यों नहीं बताती? किस प्रकार यीशु ने सारे संसार के पापों को अपने सिर पर ले लिया? किस प्रकार उन्हें सूली पर चढ़ाया गया? किस प्रकार वे पुनर्जीवित हुए? इन सब के बारे में क्यों नहीं बताती? क्योंकि टीचर ने यह सारी धर्म कथा नहीं सुनाई थी, इसलिए उसने अपनी रिपोर्ट में लिख दिया कि यह टीचर अध्यापक के पद पर रहने के योग्य नहीं है। इस तरह हम धर्म प्रतीक की पवित्रता अर्थात किसी एक अर्थ से जुड़ जाते हैं, उस धर्म के आदर्शों पर चलने की तरफ कोई ध्यान नहीं देते। इसलिए स्वामी किसी भी मत के समर्थक नहीं है, वे केवल यह चाहते हैं कि हम ईश्वर के मार्ग पर चलें। हम ईश्वर से आए हैं और ईश्वर में ही लीन हो जाएं। धीरे धीरे वे हमें इस लक्ष्य की ओर ले जाते हैं। इसके लिए पहला कदम है अपनी चर्बी कम करके अपने शरीर के बोझ को कम करना। अगला कदम है इंद्रियों पर नियंत्रण करना, अपनी इच्छाओं को सीमित करना, क्योंकि कम सामान के साथ यात्रा करना आसान है। आपकी धन संपत्ति पैर के जूते के समान उचित होनी चाहिए। यदि जूता पैर से बड़ा होगा तो आप चल नहीं सकते, यदि छोटा होगा तो भी चलना मुश्किल होगा। जूते का साइज तुम्हारे पैर के साइज के अनुकूल होना चाहिए, ना बड़ा ना छोटा। तुम्हारे घर में फर्नीचर भी आवश्यकता के अनुसार ही होना चाहिए, आवश्यकता से अधिक नहीं। यदि घर में फर्नीचर अधिक होगा तो तुम आसानी से चल नहीं सकते। इसी तरह तुम्हारे मन में भी बहुत सारी बातें नहीं होनी चाहिए, मन में खाली स्थान होगा तो ठीक रहेगा। लिनी उतांग ने कहा कि तुम्हारी कुर्सी जितनी ऊंची होगी तुम्हारी परेशानी बेचैनी भी उतनी ही अधिक होगी। जितने नीचे आते जाओगे तुम्हारा आराम बढ़ता जाएगा, नीचे आकर फर्श पर बैठने पर तुम्हें चैन मिलेगा। इसलिए विलासतापूर्ण जीवन की लालसा मत करो, इच्छाओं पर लगाम लगाओ। इसलिए स्वामी कहते हैं, अपने विचार सदैव शुद्ध और पवित्र रखो। आपसी सहायता, आपसी सहयोग और एकता की भावना का विकास करो, क्योंकि तुम्हारी तरह सभी दूसरे लोग भी ईश्वर हैं। तुम्हारे जीवन का लक्ष्य भगवान में लीन हो जाने का होना चाहिए। भगवान हमारा स्रोत है, उसी स्रोत में मिल जाने का प्रयत्न होना चाहिए। स्वामी हमारी प्यारी मां है, दयालु मां है। वे अपने बच्चों को सुखी रखना चाहती हैं, स्वस्थ देखना चाहती हैं। इधर उधर खेलते हुए घूमते फिरते हुए जब हम थक जाते हैं तो वह हमें वापस अपनी गोद में बैठाकर आराम देना चाहती हैं।
अभी आप कस्तूरी जी के एक भाषण का हिंदी रूपांतर सुन रहे थे। इसी के साथ हमारा आज का हिंदी कार्यक्रम अब समाप्त होता है। हमारा अगला कार्यक्रम मंगलवार को शाम 7:30 बजे प्रसारित होगा। तब तक के लिए दीपक आनंद को आज्ञा दीजिए, जय साईं राम।